शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल फागुन 18 गते मंगलबार, नेपाल सम्मत 1141, मार्च 2 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
संसद बैठक नजिकिँदै गर्दा नेकपामा सांसद तानातान, नेकपा विवादले संसद सचिवालयलाई दल व्यवस्थापनमा कठिन।
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रधानमन्त्रीको अभिव्यक्ति प्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट।
कोरोना महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक गतिविधि बढ्यो, कोरोना खोप लगाएको 3 सातासम्म पनि संक्रमणको जोखिम।
विश्वभरकै दिन 2,80,000 कोरोना संक्रमित थपिए, 6,000 भन्दा धेरैको मृत्यु।
र बी डिभिजन लिग फुटबलमा सातौँबाट युथ क्लब उपाधि उन्मुख।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। दाङ क्षेत्र नम्बर 3 का सांसद हिराबहादुर केसी शुक्रबार बिहान 9 बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिनुभयो। काठमाडौँ विमानस्थलमा उत्रिने बित्तिकै उहाँलाई फोन आयो र सोधियो, कता हुनुहुन्छ कमरेड? केसीको जवाफ थियो, दाङमा छु। फोनकर्ताले तपाईँ एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौँ भने। चिन्जानकै ती फोनकर्तासँग केसी एयरपोर्ट आसपासकै एउटा होटलमा पुग्नुभयो। त्यहाँ नेकपा ओलीपक्षका सांसद महेश बस्नेत हुनुहुन्थ्यो। बस्नेतले केसीलाई ओलीपक्षमा लाग्न आग्रह गर्नुभयो। मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिनुभयो, तर केसीले स्वीकार गर्नु भएन। झन्डै 2.5 घण्टाको छलफलपछि बस्नेत र केसी छुटिए। केसीले भनेअनुसार अहिले पनि फोन मार्फत ओलीपक्षमा लाग्न उहाँलाई आग्रह आइरहन्छ। तनहुँका सांसद कृष्णबहादुर श्रेष्ठलाई केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोन गर्नुभयो। आफ्नो समूहमा लागे नयाँ सरकार बनेपछि मन्त्री बनाउने र उहाँलाई भेट्न घरसम्मै आउने प्रस्ताव दाहालको थियो। श्रेष्ठले स्वीकार गर्नुभएन। उहाँले बताएअनुसार पछिल्लो समय गुट परिवर्तनको आग्रह गर्दै दिनहुँ उहाँलाई दर्जनौँ फोन कल आउने गरेका छन्। यी 2 घटना उदाहरण मात्रै हुन्। अहिले नेकपामा सबैभन्दा धेरै चलेकै सांसदहरूको हिसाब किताब हो। प्रतिनिधि सभा पुनस्थापना हुने सङ्केत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा वाक्य छुटाउनु भएन, संसदमा हर्स ट्रेडिङ अर्थात् सांसदको किनबेच सुरु हुन्छ। उहाँले संसदको फोहोरी खेल 2051 मुलुकको नयाँ संविधान बन्नु अघिसम्मको स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आउनु भएको छ। प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि सबैभन्दा पहिले नेकपाको संसदीय दलमा नै सांसदहरूको तानातान सुरु भएको छ। दाहाल नेपालका तर्फबाट फोन गर्ने नेताहरूले सरकार बनेपछि मन्त्री बनाइदिन्छौँ भन्ने गरेका छन्। ओलीका तर्फबाट फोन गर्नेहरूले मन्त्री र पैसा मध्ये एउटा रोजेर लिन प्रस्ताव गर्ने गरेको सांसदहरू नै बताउँछन्। सांसद जीवनराम श्रेष्ठले प्रधानमन्त्री ओलीको पद जोगाउनका लागि आफ्नो समूहका अधिकांश सांसदलाई प्रलोभनमा पार्ने कोसिस भइरहेको बताउनुभयो। नैतिकता पनि छैन, मूल्य मान्यता पनि छैन, उनीहरूले सके जतिलाई एटेम्प्ट गरिसकेका छन्, सम्भवै नभएका सांसदलाई पनि आफ्नो पक्षमा पार्न सके जति लागेका छन्। आफू जस्तो संसार उस्तै भन्ने हुन्छ नि त, उहाँले भन्नुभयो। मन्त्री खाने भए मन्त्री खाऊ, ठेली लिने भए ठेली लेऊ अर्थात् पैसा लेऊ भन्ने अफर साथीहरूलाई आएको छ। आफ्नो गलत कामलाई प्रमाणित गर्न कसरी हुन्छ, सांसदको सङ्ख्या बढाउँ भन्नेमै छन्। प्रतिनिधि सभा भङ्ग गरेर मध्यावधि चुनावमा जाने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले गत 11 गते बदर गरेपछि सडकमा देखिएको राजनीतिक खिचातानी संसदमा फर्किने निश्चित भयो। संसद सचिवालयमा दहाल नेपाल पक्षको नेकपाले ओली विरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव कुनै न कुनै रूपमा बिउतिने भयो। तानातानमा सांसद शीर्षकमा आजको कान्तिपुर दैनिकले समाचार छापेको छ।
नेकपा विवादले संसदका काम कार्यवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद सचिवालयमा दल व्यवस्थापनमा कठिनाई हुने भएको छ। संसद विघटन अघि र पुनर्स्थापना पछिको संसद बैठकमा उही राजनैतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठ्यारो अवस्था आउने संकेत देखिएपछि यति बेला संसद सचिवालयमा निकै सकस परेको छ। अबका विभिन्न बैठकमा आमन्त्रण गर्ने, सुविधा दिने र अन्य छलफलमा हुने व्यवस्थापनमा संसद सचिवालयलाई आफ्नो तर्फबाट निर्णय लिन कठिनाई हुने संसद सचिवालयका एक अधिकारीले बताए। निर्णय लिँदा तटस्थ भूमिका कसरी निभाउन सकिन्छ भनेर सचिवालय सतर्क छ। राजनैतिक विषयमा दलहरू नमिलेसम्म सचिवालयले एक्लै निर्णय लिन सक्दैन, उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए र विशाल भट्टराईलाई नियुक्त गरेका छन्। नेकपा संसदीय दलबाट प्रमुख सचेतक भट्टराई नियुक्त भएको जानकारी आइतबार संसद सचिवालयमा लिखित रूपमा गराइएको छ। नेकपाको आधिकारिक प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ, उहाँले नै ह्विप लगाउनुहुन्छ। अब देव गुरुङलाई प्रमुख सचेतकमा सचेतकका रूपमा नेकपाले चिन्दैन भन्दै नेकपा ओली पक्षका नेताहरूले भनिरहेका छन्। तर गुरुङले आफू प्रमुख सचेतकबाट नहटेको बताउनु भएको छ। नेकपा पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाइएका व्यक्ति प्रधानमन्त्री ओलीबाट मलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउने कुनै अधिकार छैन, गुरुङले भन्नुभएको छ। नेकपाको प्रमुख सचेतक म नै हुँ। प्रमुख सचेतक आफू नै रहेको दावी गर्ने सांसद देव गुरुङ र सोही पदमा प्रधानमन्त्री ओलीबाट नियुक्त सांसद विशाल भट्टराई मध्ये नेकपाको आधिकारिक प्रमुख सचेतकको मान्यता कसलाई दिने भन्नेमा संसद सचिवालय मौन छ। दुवैजनाले प्रमुख सचेतकमा आफ्नो दावी प्रस्तुत गर्दा संसद बैठकमा उनीहरूबाट लगाइने ह्विप कसकोलाई मान्ने भनेर नेकपाका सांसदहरूलाई समेत अप्ठ्यारो पर्ने भएको छ। नेकपा विवादले संसद व्यवस्थापन कठिन, आजको नागरिकमा समाचार छ।
नेकपा विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दीबन्दा सत्ता समीकरणमा जटिलता देखिएको छ। नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले दलको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको 27 दिन भइसकेको छ, तर आयोगले त्यसमाथि कुनै निर्णय लिएको छैन। जसपाले दाहाल नेपाल पक्षलाई पहिला अलग अलग पार्टी भएर मात्र आए मात्र सहकार्य गर्न सकिने जवाब दिइसकेको छ। कङ्ग्रेसले पनि नेकपा औपचारिक रूपमा नटुक्रिएसम्म कसैसँग सहकार्य नगर्ने निर्णय गरिसकेको छ। माघ 11 आयोगले नेकपाको दुवै पक्षले गरेका विभिन्न निर्णय अस्वीकार गर्दै नेकपा नफुटेको र एउटै रहेको आशयको निर्णय दिएको थियो, तर त्यस निर्णयअनुसार नेकपा जुटेन। बरु दाहाल नेपाल पक्षले माघ 20 राजनैतिक दल सम्बन्धी ऐनको दफा 43 र 44 अनुसार दलको मान्यता सम्बन्धी माग दावी गर्दै आयोगमा निवेदन दियो। आयोगले उक्त निवेदनलाई अहिलेसम्म थन्काएर राखेको छ। फाइल नै नखोलेको बुझ्दा हुन्छ, आयोगको स्रोतले भन्यो। त्यस निवेदनमाथि कुनै पनि औपचारिक छलफल भएको छैन। गत महिना नियुक्त भए लगत्तै आयोगमा राजनैतिक दल सम्बन्धी विषय हेर्ने र नेकपाको विवाद अध्ययन गर्ने जिम्मेवारी पाएका आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्म राय सुझाव पेश गरिसक्नु भएको छैन। उहाँले अनौपचारिक राय दिए पनि छलफल गर्ने र निर्णयमै पुग्ने गरी लिखित राय आयोगमा पेश गर्नुभएको छैन। स्रोतले भन्यो, मोटामोटी उहाँको अनौपचारिक राय 30 दिनको हदम्याद गुजारेर दाहाल नेपाल पक्षबाट निवेदन आएकाले त्यसलाई प्रक्रियामा नलैजाने आशयकै छ। पूर्व प्रमुख आयुक्त अयोधी प्रसाद यादव निवेदनलाई महिनौ थन्क्याएर त्यसलाई हदम्याद नागेर आएको भन्न नमिल्ने बताउनुहुन्छ। निवेदन दर्ताकै बखत हदम्याद नागेर आएको हो, त्यसलाई स्वीकार्न सकिन्न भनेर आयोगले भन्नु पर्थ्यो। उहाँले भन्नुभयो, निवेदन लिएको महिना दिन पुग्न लाग्दा अब पन्छाउने होइन, छिटो निर्णय दिनुपर्छ। निवेदनलाई प्रक्रियामा लगेको अधिकतम 70 दिनभित्र दलको विवाद आयोगले टुङ्ग्याउनु पर्ने समयसीमा कानूनले तोकेको छ, तर निवेदन दिएको कति दिनसम्म प्रक्रियामा लानुपर्ने भनेर समयसीमा ऐनले नतोकेकाले आयोगले त्यसको लाभ लिन खोजेको देखिन्छ। आयोगको ढिलाइले थप अडचन शीर्षकमा कान्तिपुर दैनिकले समाचार छापेको छ।
अन्तिम विकल्पका रूपमा बदलिएको काङ्ग्रेस महाधिवेशनको नयाँ कार्यतालिका समेत मिच्ने क्रम सुरु भएको छ। 15 फागुनभित्र सिन्धुपाल्चोक 12 र सप्तरीको समायोजन सक्ने कार्यतालिका बनाइएको भए पनि पूरा भएन। ती जिल्लाले अझै सदस्यता फारम पाएका छैनन्। नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने म्याद सकिन अब 10 दिन मात्रै छ, जबकि सङ्गठन समायोजनमा उत्पन्न विवादका कारण ती जिल्लामा सदस्यता फारम रोकिएको गरेको छ। संघीय संरचना अनुसार काङ्ग्रेसले साबिकका कार्य समितिलाई ओडा, पालिका र प्रदेश स्तरीय समितिमा समायोजन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिएको थियो, तर समितिले 74 जिल्लामा मात्रै समायोजन सकेको छ। बाँकी रहेका जिल्लामा समेत विवादको समाधान गरी समायोजन टुङ्ग्याउने कार्य भइरहेको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताउनुभयो। 74 जिल्लाको काम पहिल्यै सकिएको हो, बाँकी जिल्लाको काम पनि हामीले गरिरहेका छौँ। बारा र सप्तरीमा साथीहरूले स्थलगत रूपमै काम गरेर फर्किनु भएको छ, अधिकारीले भन्नुभयो। अब सिन्धुपाल्चोकमा पनि टोली नै पठाएर विवादको समाधान गर्छौँ। महाधिवेशनको कार्यतालिका बमोजिम समायोजन सक्नुपर्ने भए पनि जिल्लाका काङ्ग्रेस नेताहरू गुटगत रूपमा विभाजित भएपछि निर्वाचन समितिलाई विवाद मिलाउन सकस परेको छ। पहिल्यै सक्नुपर्ने हो, तर यसमा हामीले मात्रै गरेर हुने कुरा होइन, नेता र नेतृत्वको सहमतिको कुरा पनि आउँछ। तर यसपटक विवादको समाधान गर्छौँ, अब करिब एक सातामा समायोजनको काम सकिन्छ, उहाँले भन्नुभयो। काङ्ग्रेस महाधिवेशन अन्तिम विकल्प भन्दै बदलिएको कार्यतालिका पनि मिचियो। नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने म्याद सकिन अब 10 दिन मात्रै बाँकी, शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सूचना। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधाका व्यक्ति संस्थाहरूले सञ्चालन अनुमति प्रदान गर्ने निकायबाट सञ्चालन अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नु हुनका साथै वस्तु र सेवाको अतिरञ्जित भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै सर्वसाधारणले पनि भ्रामक प्रचारको भरमा स्वास्थ्य सेवा नलिनु हुन अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। चारवटै सुरक्षा निकायका 300 भन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असुरक्षित भएको बताउनु भएको छ। देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा हिजो उहाँले आफूमाथि भौतिक हमला हुन सक्ने बताउनुभयो। यो पार्टीलाई नेतृत्व गरी मैले ठिक ढङ्गले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले ममाथि प्रहार भइरहेका छन्। तपाईँहरू देखि रहनु भएको छ, सम्पूर्ण रूपमा ममाथि अत्यन्तै तीव्र ढङ्गले प्रहार भइरहेको छ। ममाथि कुनै शारीरिक हमला नै भयो भने पनि तपाईँहरू अनौठो नमान्नुहोला। पोखरामा आयोजित नेकपाको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भन्नुभयो, तर त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाइरहन्छौँ, म रहिन भने पनि केही छैन, पार्टी छ, आन्दोलन छ। तर सुरक्षा निकायको निष्कर्ष भने प्रधानमन्त्री ओलीलाई त्यस्तो कुनै पनि जोखिम छैन, बरु प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट देखिएका छन्। प्रधानमन्त्रीको भाषणको खण्डन गर्नुपर्ने भएकाले यस विषयमा उनीहरू औपचारिक रूपमा भने बोल्न चाहेनन्। प्रधानमन्त्रीको भाषणले आफ्नो शिर निहुलिएको छ। एक उच्च प्रहरीका उच्च अधिकारीले भने उहाँले आफ्नो फाइदाका लागि सुरक्षाकर्मी र देशको बेइज्जत गर्नुभएको छ। प्रधानमन्त्रीको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विकासको टोली 24 घण्टा तैनात रहन्छ। बालुवाटार स्थित सरकारी निकायदेखि सिंहदरबार स्थित कार्यालयसम्म सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था हुन्छ। बालुवाटार बाहिर निस्कदा पनि प्रधानमन्त्रीलाई गुप्तचर बाहेकका 3 वटै निकायका कम्तीमा पनि 30 सुरक्षाकर्मीले स्कटिङ गर्छन्। फेरि पनि प्रधानमन्त्री ओलीले किन असुरक्षित महसुस गर्नुभयो त? राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख तेमिराम शर्माका अनुसार लोकप्रियता घटेपछि जनताको सहानुभूति बटुल्न प्रधानमन्त्रीको यस्तो भनाइ आएको हुन सक्छ। प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद छ। लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दा खोज्दै पनि हत्या गर्न खोजिएको छ भनेर सहानुभूति पनि लिन खोजे जस्तो लाग्यो, उहाँले भन्नुभयो। तर यो राम्रो होइन। नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले पनि प्रधानमन्त्री ओलीले गैर जिम्मेवार अभिव्यक्ति दिएको बताउनु भएको छ। यस्ता कुराले सुरक्षा निकायको पुरै मोरल डाउन हुन्छ। सुरक्षाकर्मी र सुरक्षाकर्मी त निकममा रहेछन् भन्ने सन्देश जान्छ, उहाँले भन्नुभयो। मनोवैज्ञानिक रूपमा 3 करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ। देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने यो देश त असुरक्षित रहेछ भनेर त्यस्तो सन्देश जान सक्छ, उहाँले भन्नुभयो। देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। ब्याङ्क तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत पुँजी उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टले पछिल्लो दुई महिनामा ब्याङ्कहरूसँग भएको लगानी योग्य रकम 2 खर्ब रुपियाँ घटेको बताउनुभयो। पुष मध्यतिर 2 खर्ब 30 अर्बसम्म पुगेको अधिक तरलता ब्याङ्क तथा वित्तीय संस्थाले तुरन्त लगानी गर्न सक्ने गरी राखेको पैसा आइतबार 71 अर्ब रुपियाँमा झरेको छ। तर यसबीच राष्ट्र ब्याङ्कले COVID-19 प्रभावित व्यवसायका लागि 84 अर्ब रुपियाँ पुनर्कर्जा दिएको छ। पुनर्कर्जा भनेको राष्ट्र ब्याङ्कले नयाँ पैसा छापेर बजारमा पठाउने जस्तै हो। पुसपछि ब्याङ्कहरूले नयाँ ऋण नदिएको र निक्षेप फिर्ता पनि नभएको भए अहिले वित्तीय प्रणालीमा 3 खर्ब रुपियाँभन्दा ज्यादा अधिक तरलता हुन्थ्यो। पुनर्कर्जालाई जोडेर हेर्दा पुसमा भएको 2 खर्ब रुपियाँ अधिक तरलता व्यवस्थापन भइसकेको देखिन्छ। प्रवक्ता डाक्टर भट्टले भन्नुभयो, ब्याङ्कसँग अहिले 71 अर्ब मात्रै रहेको र थप 9 अर्ब 54 करोड राष्ट्र ब्याङ्कले तरलता प्रशोधन अर्थात् बजारबाट पैसा खिचेर ल्याएको छ। यो जोड्दा पनि अहिलेको अवस्थामा ब्याङ्कहरू 80 अर्ब रुपियाँभन्दा बढी ऋण दिन सक्ने अवस्थामा छैनन्। निक्षेपकर्ताले पैसा फिर्ता लिन थाले भने त्यति पनि ऋण दिने क्षमता रहँदैन। यसले एकातिर मुलुकमा आर्थिक गतिविधि बढेको देखाएको छ भने सँगै ब्याङ्कमा पैसा अभाव निम्तिन थालेको सङ्केत पनि गरेको छ। बढ्यो आर्थिक गतिविधि, दुई महिनामा घट्यो 2 खर्ब तरलता शीर्षकमा अन्नपूर्ण पोस्टले समाचार छापेको छ।
सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोरोना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको 22 दिनभित्र मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। COVID-19 खोप विज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले कोभिसिल्ड खोप 71% मात्र प्रभावकारी भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 100 जनाले खोप लगाएका मध्ये झन्डै 30%लाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ। कोभिसिल्ड खोपको पहिलो डोज लगाएको 22 दिनपछि मात्र एन्टिबडी बन्ने डाक्टर उप्रेतीले बताउनुभयो। पहिलो मात्रा लगाएको खोपले 12 सातासम्म काम गर्छ। उहाँले भन्नुभयो, दोस्रो डोज लगाएको 2 डोज मात्रा दिइसकेपछि 8 हप्तादेखि 12 हप्ता सम्म मात्र प्रभावकारिता रहन्छ। भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म 4 लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा 8 हप्ताको फरकमा 2 मात्रा लगाउनु पर्ने विज्ञहरूको सुझाव छ। पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनु पर्ने उप्रेतीले बताउनु भएको छ। प्रभावकारिताका दृष्टिले खोप लगाइएका मध्ये झन्डै 1,20,000 संक्रमणको जोखिममा रहेको विज्ञ बताउँछन्। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडीका निर्देशक डाक्टर कृष्ण पौडेलले भन्नुभयो, खोपको दोस्रो डोज मात्रा पाइसकेका छैनन्। सुरक्षा मापदण्ड अपनाउनेहरूलाई, खोप लगाइएकाहरूलाई पनि कोरोना संक्रमण हुन सक्छ। भारतीय सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित खोप अभियानका रूपमा लगाउन थालिएको हो। 3 सातासम्म जोखिम शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
शिक्षक सेवा आयोग विगत 5 महिनादेखि नेतृत्वविहीन हुँदा आयोगले तय गर्ने महत्त्वपूर्ण योजना तथा नीतिगत निर्णयमा गम्भीर असर परेको छ। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले अध्यक्ष तथा सदस्यलाई खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरेर सरकार समक्ष सिफारिस गरे पनि सरकारले कुनै निर्णय गर्न नसक्दा समस्या परेको हो। मुख्यत शिक्षक सेवा आयोगबाट अध्यापन अनुमति पत्रका कार्य, शिक्षक पदपूर्तिका लागि स्थायी विज्ञापन, प्रतियोगितात्मक बढुवा परीक्षाका काम प्रभावित भएका छन्। यस्तै शिक्षकको कार्य सम्पादन र मूल्याङ्कनका आधारमा हुने बढुवा र अदालतबाट बढुवा सम्बन्धमा भएका आदेश कार्यान्वयन गर्ने गराउने कार्यमा समेत समस्या देखिएको छ। आयोगका उपसचिव सुदर्शन मराठाका अनुसार करिब 12,000 शिक्षक पदपूर्ति र करिब 2,600 जना शिक्षकको बढुवाको काम रोकिएको छ। आयोगका उपसचिव मराठाका अनुसार आयोगमा पदाधिकारी रिक्त रहँदा नीतिगत निर्णय रोकिएका छन् भने प्रशासकीय प्रमुख मार्फत दैनिक कार्य सञ्चालनमा मात्रै सीमित भएको छ। शिक्षक सेवा आयोग 5 महिनादेखि रित्तै शीर्षकमा राजधानी दैनिकमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुदसहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। संयुक्त राष्ट्रसङ्घ अन्तर्गत शान्ति स्थापनार्थ खटिने नेपाली सुरक्षाकर्मीको संख्या थप हुने भएको छ। द्वन्द्वग्रस्त अफ्रिकी मुलुक कङ्गोमा नेपाली सेनाका 250 सुरक्षाकर्मी थप पठाउन मन्त्री परिषद बैठकबाट निर्णय भएपछि शान्ति मिसनमा खटिने नेपाली सुरक्षाकर्मीको संख्या थप हुने भएको हो। सोही दिन सैनिक कर्मचारी खटी जाने ठाउँको रेकी गर्न सेनाका उपरथी प्रेम साईलाई पठाउने निर्णय समेत भएको छ। बैठकको निर्णयमा भनिएको छ, मनुष्यको युनाइटेड नेसन अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो मिसन कङ्गोमा क्विक रियाक्सन फोर्स QRF कम्पनी 250 नफरी तैनाथ गराउनु पूर्व रेकी गर्ने कार्यका लागि सहभागी गराउन नेपाली सेनाका उपरथी प्रेम साईको मनोनयन स्वीकृत गर्ने निर्णय गरिएको छ। मिसन खट्नु अघि सेनाका उक्त टोलीले कडा मानिएको असिस्टेन्ट एडभाइजरी भिजिट AAV मेमोरेन्डम अफ अन्डस्ट यार्डिङ MOU ऱ्यापिड डेभलपमेन्ट लेभल RDL लगायतका 4 चरणको तालिम पूरा गरिसकेका छन्। तालिमका यी सबै चरण संयुक्त राष्ट्रसङ्घसँग सम्झौता भएअनुसार छन्। कङ्गो शान्ति मिसनमा 250 नेपाली सुरक्षाकर्मी थपिँदै शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ।
तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले संसदीय सुनवाई बिना संवैधानिक निकायहरूमा भएका नियुक्ति रद्द गर्न माग गरेका छन्। ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट र एमनेस्टी इन्टरनेसनलले हिजो संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अध्यादेश ल्याएर गरिएका नियुक्तिले संवैधानिक निकायहरूको स्वतन्त्रतालाई कमजोर पार्ने बताएका छन्। नेपाल सरकारले अध्यादेश तत्काल फिर्ता गरिए कुनै पनि परामर्श र संसदीय सुनवाई प्रक्रिया समेत अवलम्बन नगरी यी आयोगहरूमा गरिएका नियुक्तिलाई रद्द गर्नुपर्दछ। विज्ञप्तिमा भनिएको छ, तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको विज्ञप्ति संसदीय सुनवाई बिना गरिएका संवैधानिक नियुक्ति खारेजको माग शीर्षकमा आजका पत्र पत्रिकामा समाचार छ।
सरकारले 3 साता नपुग्दै पेट्रोलियम पदार्थको 3 पटक मूल्य वृद्धि गरेको छ। यसअघि 1 सातामा 2 पटक मूल्य वृद्धि गरेको सरकारले हिजो फेरि मूल्य बढाएको हो। नेपाल ओइल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ। निगमले पेट्रोल, डिजेल, मटितेलको मूल्य प्रति लिटर 2-2 रुपियाँ बढाएको विज्ञप्ति मार्फत जानकारी दिएको छ। निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर 5 रुपियाँ तथा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रति किलो लिटर 25 अमेरिकी डलर वृद्धि गरेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थ पेट्रोलको मूल्य प्रति लिटर 116 रुपियाँ, डिजेल तथा मटितेल 79 रुपियाँ, आन्तरिक हवाई इन्धनको मूल्य 72 रुपियाँ र बाह्य हवाई इन्धनको मूल्य प्रति किलो लिटर 893 अमेरिकी डलर कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यसपटक बढाइएको छैन। ग्यासको मूल्य 1400 रुपियाँमा यथावत रहेको छ।
नयाँ नियुक्तिको विषयलाई लिएर दमौली कारागारमा आइतबार साँझ झडप भएपछि जिल्ला प्रशासन कार्यालयले 25 कैदी बन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरेको छ। झडपमा संलग्नलाई सुरक्षा जोखिमका कारण आइतबार राति नै कैदी बन्दीलाई अन्यत्र सारिएको निमित्त जेलर नारायण अधिकारीले बताए। कारागारको नयाँ भवनमा सरुवा भएर पाल्पा, काठमाडौँ लगायतबाट आएका र त्यहीँ पहिलेदेखि नै रहेका कैदी बन्दीबीच झडप भएको थियो। झडपपछि 25 कैदी बन्दी सारिए शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
एक्साभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन्। धादिङको त्रिपुरा सुन्दरी 1 सल्यानटारको खोल्सी जीप जिपेमा सडक निर्माणका क्रममा एक्साभेटरले घाँस बोकेर घरतिर फर्किँदै गरेकी स्थानीय 45 वर्षीय सरस्वती कुमाललाई ठक्कर दिएको थियो। ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन्। एक्सकाभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए। काठमाडौँबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले एक्सकाभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए। त्यति बेला सडक मजदुर भने खाना खाँदै थिए। पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए। शव घोप्टो परेको अवस्थामा भेटिएको थियो। टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ। सल्यानटार स्थित इलाका प्रहरी कार्यालयका सब इन्सपेक्टर भानुभक्त आचार्यले भन्नुभयो, शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। कान्तिपुरले छापेको छ।
सरकारले करिब 336 अर्ब लगानीमा काठमाडौँमा बन्ने 3 वटा स्मार्ट सिटी को विस्तृत परियोजना प्रतिवेदन सम्बन्धी महत्त्वपूर्ण योजना सार्वजनिक गरेको छ। यससँगै ती सहरको प्रारूप समेत तयार भएको छ। शहरी विकास मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौँमा प्रस्तावित स्थान उत्तर हरित र आग्नेय सहरको प्राविधिक र कानुनी तयारीबारे विस्तृत जानकारी गराएको हो। मन्त्रालयका अनुसार यी सहर बन्न सम्बन्धित क्षेत्रका स्थानीयले प्रतिकृतता औसत 36.98% योगदान दिनुपर्छ। त्यसले हुने योगदान बापत सरकारले सटावर्णामा विकसित घडेरी प्लट दिने मन्त्रालयले जनाएको छ। 3 सेटेलाइट सहरको प्रारूप बन्यो। आजको राजधानीमा समाचार छ।
जन्म मृत्यु विवाह जस्ता घटना दर्ता विदेशमा रहेका नेपालीले त्यहीँ रहेका नेपाली दूतावास मार्फत गराउन पाउने भएका छन्। पञ्जीकरण सम्बन्धी नयाँ नियमावलीले यस्तो सुविधा दिएको हो। 11 फागुनमा बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली 2077 स्वीकृत गरेसँगै सो नियमावली अनुसार अब सबै विदेशमा रहेका नेपाली दूतावासबाटै घटना दर्ताको प्रमाणपत्र विदेशमा रहेका नेपालीले पाउने भएका हुन्। नियमावली अनुसार नेपाली नियोगमै कार्यरत एक कर्मचारीलाई पञ्जीकरण अधिकारी तोकिने र उनले नै घटना दर्ता सम्बन्धी प्रमाणपत्र प्रमाणीकरण गर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभयो। नयाँ पत्रिकाले छापेको छ।
मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर 154 सामाजिक विकास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा 6 लाख रुपियाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र प्रतिनिधि प्रदेश 2 र बागमती प्रदेशका स्थानीय तहको 5 दिने घुमफिरमा निस्किएका हुन्। ज्येष्ठ नागरिकको बजेटबाट घुमफिर आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
र प्रतिनिधि सभा पुनर्स्थापनापछि मन्त्रालयको काममा ध्यान दिन थालेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले निजी कलेजहरूलाई धमाधम सम्बन्धन बाँड्न सुरु गर्नुभएको छ। झापाको प्रस्तावित बिएनसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन यसै साता केही उपदाधिकारीलाई ठाडो निर्देशन दिएका उहाँले विदेशी सम्बन्धनमा सञ्चालित 9 वटा निजी कलेजलाई कार्यक्रम र विषय थप गर्ने प्रक्रिया हिजो अघि बढाउनु भएको छ। उहाँ मन्त्री नियुक्त भए लगत्तै मन्त्री परिषदले 2 वर्षदेखि रोकिएको विश्वविद्यालयको सम्बन्धन फुकुवा गर्ने निर्णय गरेको छ। कान्तिपुर दैनिकले यो समाचार छापेको छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना संक्रमणको दर निरन्तर घट्दो क्रममा रहेको छ। पछिल्लो 24 घण्टामा 2,80,000 संक्रमित थपिएका छन्। अमेरिकामा 49,000, ब्राजिलमा 36,000, इटलीमा 13,000, रसियामा 11,500, भारतमा 11,000 संक्रमित थपिएका हुन्। यही अवधिमा कोरोनाका कारण 6,383 जनाले ज्यान गुमाएका छन्। अमेरिकामा 1,363, ब्राजिलमा 818, मेक्सिकोमा 458, फ्रान्समा 375, रसियामा 333, इटलीमा 246, जर्मनीमा 237, स्पेनमा 155, बेलायतमा 104 र भारतमा 62 जनाको मृत्यु भएको ओल्डोमिटरले जनाएको छ। 11,49,77,000 कुल संक्रमित मध्ये हालसम्म 25,49,000 संक्रमितको मृत्यु भएको छ। 9,67,00,000 संक्रमित संक्रमण मुक्त भएका छन्।
अब खेल समाचार। 7 बाटो युथ क्लब शहीद स्मारक बी डिभिजन लिग फुटबलको उपाधितर्फ उन्मुख देखिएको छ। इन्फा कम्प्लेक्स मैदानमा हिजो भएको खेलमा 7 बाटोले श्री भगवती क्लबलाई 1-0 गोलले हराएको छ। 7 बाटोको जितमा दोर्जे तामाङले निर्णायक गोल गरे। दोर्जेले 25 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। विपक्षीले डिबक्सभित्र ह्यान्ड गरेपछि 7 दोबाटोले पेनाल्टी पाएको थियो। शीर्ष स्थानमा रहेको 7 दोबाटोले लिगमा अपराजित यात्रा कायम राखेको छ। 7 दोबाटोले 8 खेलबाट 22 अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको खुमलटारको 19 अङ्क छ। 7 दोबाटोसँग पराजित श्री भगवती छ अङ्कसहित नवौं स्थानमा छ।
र स्पेनिस लालिगा फुटबलमा रियल मद्रिड बराबरीमा रोकिएको छ। गए राति भएको खेलमा रियल मद्रिड रियल सोसिडाडसँग एक एक गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए। सोसिडाडका लागि 55 मिनटमा क्रिस्टियन पोर्टुले गोल गर्दै टिमलाई अग्रता दिलाए। 89 मिनटमा भिनिसियस जुनियरले गोल गर्दै मद्रिडलाई हारबाट बचाएका थिए। ब्राजिलियन खेलाडी भिनिसियसले रियल मद्रिडमा आफ्नो 100 खेल खेल्ने क्रममा क्लबलाई हारबाट बचाएका हुन्। बराबरीसँगै रियल मद्रिडले बार्सिलोनालाई उछिनेर अङ्क तालिकाको दोस्रो स्थानमा जाने अवसर गुमाएको छ। लालिगामा रियल मद्रिड 25 खेलबाट 53 अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। 25 खेलमा 53 अङ्क नै भएको बार्सिलोना गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। 24 खेलबाट 58 अङ्क बनाएको एथलेटिको मद्रिड शीर्ष स्थानमा रहेको छ भने रियल सोसिडाड 25 खेलबाट 42 अङ्क जोड्दै 5 स्थानमा रहेको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
संसद बैठक नजिकिँदै गर्दा नेकपामा सांसद तानातान। नेकपा विवादले संसद सचिवालयलाई दल व्यवस्थापनमा कठिन।
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास। प्रधानमन्त्रीको अभिव्यक्ति प्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट।
कोरोना महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक गतिविधि बढ्यो। कोरोना खोप लगाएको 3 सातासम्म पनि संक्रमणको जोखिम।
विश्वभरिकै दिन 2,80,000 कोरोना संक्रमित थपिए। 6,000 भन्दा धेरैको मृत्यु।
र बी डिभिजन लिग फुटबलमा 7 बाटो युथ क्लब उपाधि उन्मुख।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र रविन्द्र बिदा हुन्छौ। नमस्कार।